عرب آخری آیت اللہ کے نبی کے بارے میں ایک ذکر ہے. کیا؟ قل ما اسألکم علیہ من اجر, آپ کہیے میں تم سے اس کام پہ کوئی اجر تھوڑی مانگتا ہوں. یعنی یہ قصے سنا کر, کہانیاں سنا کر, غیب کی خبریں دے کر, ازل سے ابد کے واقعات بتا کر کیا میں تم سے کچھ پیسے مانگتا ہوں, کوئی اجر مانگتا ہوں, کوئی انعام مانگتا ہوں, کوئی تعریف مانگتا ہوں؟ بالکل بھی نہیں. میں تو وما انا من المتکلفین, میں تو کوئی بناوٹ کرنے والوں میں سے بھی نہیں ہوں. تکلف مجھ کو پسند کوئی نہیں ہے, ایسی لی چکنی چپڑی باتیں مجھے کرنی کوئی نہیں آتی, کوئی بہت لمبی چوڑی کہانیاں سنانی آتی کوئی نہیں ہے. سیدھی بات کرتا ہوں. اب یہاں لفظ متکلف تھوڑا سمجھیے گا. آپ دیکھیے کاف لام فا سے نا کلف کلفت اردو میں بھی ہم بولتے ہیں, تو متکلف تکلف کرنے والا, ٹھیک ہے. لام کے نیچے زیر لازمی ہے. دو لوگوں کو ذہن میں رکھیے, ایک ہے شاعر. یہ شاعر کون ہوتا ہے؟ جس کی طبیعت میں شاعری ہوتی ہے, جس کو خود بہت اللہ کی طرف سے ہی ہر وقت کچھ نہ کچھ شعر مل جاتے ہیں. اس کے مقابلے میں ایک لفظ ہوتا ہے متشاعر. وہ کون ہوتا ہے؟ جس کی طبیعت شعر کے لیے موزوں نہیں ہوتی, لیکن وہ محنت کرتا ہے, ایسے طریقے سیکھتا ہے کہ وہ خوبصورت لفظ جمع کرے, آگے سے پیچھے سے لے, کافی ردیف جوڑتا ہے, پھر تسن اور تکلف سے شاعری کرتا ہے. بعض دفعہ آپ نے مزاحیہ شاعروں کو دیکھا ہوگا یا کچھ اس طرح کا کلام ہوتا ہے نا, تو آپ کہہ لیجئے کہ ایسا شخص جس کی طبیعت میں شاعری نہیں ہے, خود اوپر سے چڑھا رہا ہے, تو یہ متکلف ہے. اللہ کے نبی کی زبان سے مکہ والوں کو یہ کہلوایا جا رہا ہے کہ دیکھو عقل سے کام لو, بچپن سے تم مجھے جانتے ہو. سورۃ یونس آیت 16 میں بھی آتا ہے, فقد لبثت فیکم عمرا من قبلہ, میں تو تمہارے درمیان ایک عمر گزار چکا ہوں اس سے پہلے بھی, تم تو میری زندگی کے ایک ایک رگ و ریشے سے واقف ہو. تمہیں پتا کہ مجھے تکلف نہیں پسند, تسنو مجھے نہیں پسند, کوئی شعر میں نے کبھی نہیں کہا, خطابت کا فن مجھے نہیں آتا, تقریر میں نہیں فرماتا, بس میں تو اپنے کام سے کام کرتا ہوں اور دل سے بات کرتا ہوں, جو تمہارے دل پہ آتی ہے تو تم کہتے ہو کہ جادوگر ہوں. تو بتاؤ کہ ایک دم اچانک میں تکلف اور تسنوں کا سہارا لے کر تم کو وحی کے نام پر ورغلاؤں گا؟ کیا میں شاعری کو وحی کہہ کر کہوں گا؟ اصل وہی قرآن کی پر بات ہے کہ جس قرآن پہ تم شک کر رہے ہو یہ سچ ہے, بلکہ ان ہوا اللہ ذکر للعالمین. یہ قرآن تسنو والا کلام نہیں, اور آپ پڑھتے ہیں ہر دفعہ آپ محسوس نہیں کرتے کوئی اس میں ایسی باتیں نہیں ہیں جس کو پڑھ کے آپ کے بڑی مشکل چیزیں ہیں. کبھی کوئی بک پکڑے نا تو آپ کہتے ہیں ان کی زبان اتنی, وہ کہتے ہیں نا مقفہ و مسجع ہوتی ہے, سجی ہوئی. یہ جملے پڑھتے ہوئے بھی بندے کو عجیب سی فیلنگ آتی ہے کہ یہ عام زندگی میں تو ہم ایسے باتیں نہیں کرتے, لیکن قرآن کیا ہے؟ ذکر للعالمین, یاد دہانی, ریمائنڈر, تھنگس ٹو ڈو تمام لوگوں کے لیے. نہیں سمجھ آئی آج تو آئے گی. وَلَتَعْلَمُنَّ نَبَأَهُ بَعْدَ حِينٍ, اور تم ضرور جان لو گے اس کی اصل خبر ایک وقت کے بعد. ان لوگوں تک قرآن کا پیغام پہنچ چکا ہے, ان کو یاد دہانی کرا دی, حجت قائم ہو گئی. جس دن اتمام حجت کا نتیجہ سامنے آئے گا لگ بتا جائے گا. سورۃ طارق آیت 13 اور 14 میں بھی یہی بات اور لفظوں میں آتی ہے کہ انہو لقول فصل, بے شک یہ تو فیصلہ کن بات ہے, دو ٹوک بات ہے. وما ہوا بالحزل, یہ کوئی کھیل تھوڑی ہے, یہ کوئی بے مقصد کلام تھوڑی ہے, یہ تو قول فیصل ہے, حق اور باطل کے درمیان فیصلہ ہو جاتا ہے اس کو پڑھ کے. تو سورہ بنی اسرائیل کی آیت 105 میں قرآن کا تعارف کیا کرایا گیا تھا, وبالحق انزلناہ وبالحق نزل, کہ ہم نے اس قرآن کو حق کے ساتھ نازل کیا اور یہ حق کے ساتھ ہی نازل ہوا ہے. اب اسی کے ترازو میں قوموں کی تقدیریں تلیں گی, اسی کی عدالت میں ان کے عروج اور زوال کے فیصلے ہوں گے. حضرت عمر رضی اللہ عنہ سے ایک روایت, اللہ کے نبی نے فرمایا, ان اللہ یرفع بهذا الکتاب اقواما ویدع به آخرین, اللہ اسی کتاب کی بدولت بعض قوموں کو عروج پر پہنچائے گا اور اس کو ترک کرنے کی وجہ سے بعض کو ذلیل کر دے گا. تو یہی پیغام تھا اس سورت کا کہ تم اپنی اصلاح کر لو, اپنے آپ کو ٹھیک کر لو, ورنہ بچو گے نہیں. خاص طور پہ آپ دیکھیے یہ آخری آیتیں جو ہم نے جنت اور جہنم کے قصوں کے بعد پڑھی ہیں, کیسے لگتا ہے نا کہ دو ٹوک بات ہے. अल्लाह ताला ने अब नबी की जुबान से इस तरह बात कहलवानी शुरू कर दी कि मानते हो तो मानो, नहीं मानते तो ना मानो। बात पहुंच गई, हकीकत पता चल गई, दोस्त दुश्मन का फर्क पता चल गया, शैतान के प्लान पता चल गए, मुखलस कौन होता है पता चल गया। अब क्या बताऊं और तुमको, अब तो बस अंदर इसको उतारो, इसको अपने अंदर लेकर रखो और देखो ये क्या है। और इस तरह से हम इन सब किस्सों को पढ़ते हुए ना चाहते हुए भी अपने बारे में सोच रहे होते हैं। और कुरान पढ़ने का और पढ़ाने का बेहतरीन अंदाज यह है कि इंसान पढ़ते और पढ़ाते हुए खुद को सुनाए कि मेरे में भी कितनी कमी है, मैंने इसको कितनी दफा पढ़ लिया, क्या कुछ समझ लिया, लेकिन अभी तक मेरे अपने अमल नहीं बदले। तो हम सब अल्लाह ताला से ये दुआ करते हैं कि अल्लाह तू हमें बचा ऐसी बुरी चीजों से कि जो हमें तेरी नजरों में शर्मिंदा कर दें। आखिरी हिस्से में जो लफ्ज मुतकल्लिफीन आया, ये मजमून के एतबार से कम आता है कुरान में, लेकिन इसके बारे में चंद रिवायतें भी सुन लीजिए। और तकल्लुफ, और आज हमारे यहाँ तो अल्लाह की पनाह करते भी और फिर भी कहते हैं तकल्लुफ की क्या जरूरत थी, तो अल्लाह के नबी को तकल्लुफ बिल्कुल पसंद नहीं था। आम जिंदगी में तसन्नो बात करने में, आप सब अपना बोलने का अंदाज देखिए कैसे बोलते हैं, टेढ़ा मेढ़ा या ऐसे अदा से बोलते हैं। अपनी रिकॉर्डिंग करके खुद सुने, आपको साफ पता चलेगा कि आप तसन्नो से बोलते हैं। बाद लोग बहुत तसन्नो से बोलते हैं और बस बहुत ही ज्यादा उसका ऑपोजिट भी रखते हैं। हदीस में आता है कि नुहैना अनित तकल्लुफ, अल्लाह के नबी ने फरमाया कि हमें तकल्लुफ से रोका गया, ये बुखारी की रिवायत है। हजरत सुलेमान कहते हैं नहाना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन नतकल्लफ लिद्दईफ, हमें रसूलुल्लाह ने मेहमान के लिए तकल्लुफ करने से मना फरमाया। अल्लाह अकबर, आज हम तो कहते हैं इज्जत का मसला है, तकल्लुफ ना किया लोग कहेंगे खुशी नहीं हुई आने की, लो दाल ही खिलानी थी तो दावत करके बुलाने की क्या जरूरत थी। देखिए मेहमान की इज्जत करना और बात है, उसको साफ सुथरे तरीके से अच्छे तरीके से खिलाना और बात है, और तकल्लुफ करना और बात है कि आप गोश्त की पहाड़ बना दें और दो दो तीन तीन चीजें एक एक ही किस्म की बना के पेश करें। फिर इसी तरह लिबास में तकल्लुफ, पहने हुए तो उलझे में, रहने में, खाने में, हर चीज में तकल्लुफ। आज हमने तकल्लुफ को मेयार जिंदगी का नाम दिया है, स्टेटस कॉन्शियस। बाज लोग कहते हैं जी ये हमारे लिए तो ये प्रोटोकॉल लाजमी है, तो इन सब से बचिए, तकल्लुफ पसंद नहीं है। आपको कहता है कि हजरत सफी रजी अल्लाह तआला अन्हा से नबी सल्लम की जब शादी हुई तो आपने उनको दूध पेश किया, तो उन्होंने एकदम कहा कि भूख नहीं है, तो आपने फरमाया कि भूख और झूठ को जमा ना करो, यानी तकल्लुफन कह दिया था अगर भूख लगी है तो खा लो। ये भी एक हमारे यहाँ बड़ा मसला है, भूख लगी होती है घर से बल्कि सोच के गए होते हैं क्या खिलाएंगे क्या खाएंगे, और जाएं और अगला कुछ रखे तो कहते हैं नहीं क्या जरूरत थी, भूख ही नहीं थी, हम तो खा के आए, हम तो खाते ही नहीं है, लगी है भूख तो लगी है भाई ले दो खाना। आपको पता है लोगों के पास खाना होता है, भूख लगी है तो मांग लीजिए, है दी है तो खा लीजिए, नहीं है तो कह दीजिए नहीं है। तो बहरहाल जिंदगी को आसान करें, बहुत तकल्लुफात ने भी आज बहुत सारे लोगों को इस कुरान से दूर किया हुआ है। दावत पकानी कोई मुश्किल नहीं है, तकल्लुफ वाली दावत बड़ी मुश्किल है, क्योंकि तकल्लुफ में है तकलीफ ज्यादा। तो आज इससे जरा अपने लिए नसीहत लीजिए कि मैंने तकल्लुफ नहीं करना। लोग कहते लोग बातें करेंगे, देखिए लोग तो ज्यादा भी करेंगे तो बातें ही करते हैं, कहते लो इतनी मुश्किल में डाल दिए इतना कुछ पका के, समझ ही नहीं आ रही क्या खाएं क्या ना खाएं, लोग तो फिर भी नहीं खुश होते। इतना कुछ करके जो बातें सुननी है तो फिर कम कीजिए, सादगी से रहिए, सादगी के साथ रखिए, और आप फील करेंगे कि जितना सिंपल तरीके से आप रहें, कपड़े पहने, खाएं और दावत खाएं खिलाएं, उतना इंजॉय करते हैं। चार छह चीजें बनी और एक खाते हुए नजर दूसरे पे, दूसरी पे जाए तो तीसरी पे, और खुशी खाए भी चीज की और साथ ही होके उठ रहे हैं, वो तो चखा ही नहीं। कई लोग घर में आके दावतों से बातें नहीं करते, अरे फुलान डिश वो तो मैंने चखी नहीं, अरे वो भी थी, अरे मेरा तो पेट भर गया, बाद में हसरत से देख रहे होते कहते हाय किधर डालूं किधर डालें, अगले से कहें अगली दफा ये ऐसे ना करें। कभी बहुत कुछ बना लेना तो मैं सोचती हूँ कि अगले को यही कहना चाहिए कि आप देखिए आप एक की बजाय मैं चार दफा बुला लेती, हम भी खुश आप भी खुश, आपने एक दफा इतना कुछ कर लिया। और यकीन करें कि अगर ये किसी की मोहब्बत या खिलाने की नीयत से होता तो और बात थी, अमूमन ऐसे तकल्लुफ दिखाने के होते हैं कि हम करते हैं, हम कर सकते हैं, हम करें और डिस्प्ले। तो बहरहाल हम किसी की नीयत पे शक नहीं कर सकते, किसी ने क्यों किया है जाहिरी बात है कि उसका काम है, जैसे एक जगह मैं गई तो दर्स था, तो उसके बाद लंबा चौड़ा दस्तरखान था और सो फैंसी। तो कहने लगी जब मैं अपने दोस्तों को बुलाती हूँ, पार्टियां करती हूँ, तो मैं फिर इतना कुछ करूं, तो आज मैं आपके लिए और आज अपने दीनी साथियों के लिए क्यों ना करती। अब ये उनकी मोहब्बत है, मैं मानती हूँ, ठीक है। तो इसका अंदर ये कि आज करना और बात है, लेकिन आप बाकी में भी ना करें, उसमें फिर स्टेटस बन जाता है। तो ये थी सूरत सवात। अल्लाह करे कि हमने इससे बहुत कुछ लिया और ये हमारी जिंदगी में हकीकत में तब्दीली लाने का जरिया बने। एक दो बातें सिर्फ नोट कर लीजिए, बीच में रोकना मुनासिब नहीं समझा, लेकिन हमने आयत 57 से 64 में जहन्नम के अजाबों का जो तذکرہ पढ़ा था, उसमें हमीम और गस्साक की बात हुई थी। इस पे रिवायत सुन लीजिए, मुस्नद अहमद की रिवायत है, रसूलुल्लाह ने फरमाया कि अगर एक डोल गस्साक का दुनिया में बहा दिया जाए तो तमाम अहले दुनिया बदबूदार हो जाए। इन्ना लिल्लाहि वइन्ना इलैहि राजिऊन। हजरत काब अहबार फरमाते हैं, गस्साक नामी जहन्नम एक नहर है जिसमें सांप बिच्छू वगैरह का जहर जमा होता है। फिर वो गर्म होकर ऊंटने लगता है जिसमें जहन्नमियों को गोते दिए जाएंगे, जिससे इनका सारा गोश्त पोश झड़ जाएगा और पिंडलियों में लटक जाएगा, जिसे वो इसी तरह घसीटते फिरेंगे जैसे कोई शख्स अपना कपड़ा घसीट रहा हो। ये इब्ने अबी हातिम की रिवायत है। ये होगा? आप कहते हैं कि ये नहीं होगा। देखिए, कुरान है, फिक्शन नहीं है, झूठ नहीं है, ये होगा। किसी ने एक छोटा सा क्लिप भेजा था, मेरे से तो इस तरह बात होती नहीं है, मैं आपको सुनवा देती हूँ, शायद किसी के दिल पर असर हो जाए इसका। आइए सुनते हैं। किसी की भी बात सुनते वक्त अगर आपको उसमें से अपने लिए कोई खैर की बात मिल रही हो ना, तो वो ले लेनी चाहिए। और वो बात करने वाला किस नियत से कर रहा है, वो कौन है, क्या उसका मोटिव, इसकी ज्यादा फिक्र नहीं किया करें। अल्लाह ताला हमारे लिए इन सारी चीजों को समझना आसान करते हैं।
बेबाक हो गए, बेबाक हो गए, परवाह नहीं करते, किसी चीज की परवाह नहीं करते। हमारा मिजाज ऐसा है, जो होगा देखा जाएगा। क्या देखा जाएगा? अच्छा देखोगे, क्या देखोगे? और किस मामले में कह रहे हो जो होगा देखा जाएगा? क्या कब्र में जो होगा देखा जाएगा? क्या नजा के आलम में जो होगा देखा जाएगा? हिल भी नहीं सकोगे जब जनाजा लेके जा रहे होगे, तब देखा जाएगा? जब दुनिया छूट रही होगी तब देखा जाएगा? जब बदन पर फालिज का टेक पड़ेगा तब देखा जाएगा? क्या देखा जाएगा? अरे जो होगा देखा जाएगा। कब्र में आग लगेगी तो क्या देखा जाएगा? कब्र में सांप और बिच्छू मुसल्लत होंगे तो क्या देखा जाएगा? जिस हुस्न को दुनिया भर में फैलाती रहती हो बेपर्दगी के साथ, किसी हसीन और जमील चेहरे के ऊपर अगर सांप और बिच्छू मुसल्लत कर दिए गए तो देखा जाएगा? जिस जवानी पर नाश करते हो, यही जवानी अगर किसी अल्लाह ना करे, अल्लाह ना करे मूजी बीमारी की नजर कर दी गई तो क्या देखा जाएगा? मिले खाक में इनके से जमकी नौजवान कैसे कैसे आएगी ये जवानी जिसमें तुझको नाज है, आने चाहे जितना चार दिन का साज है। क्या देखा जाएगा? नमाज कजा करे को समझाए तो कहते देखा जाएगा, फरिश्ते थोड़े मारेंगे तो देखा जाएगा, जब पुल सिरात पर चलेगा तो पता चलेगा कि देखा जाएगा, जब एक किनारे पर खड़ा देख रहा होगा कि लोग कट कर कर पुल सिरात से जहन्नम में गिर रहे हैं। अब सोचो तो सही, उस वक्त किस तरह पुल सिरात पर हम कदम रखेंगे? कभी तसव्वुर किया है पुल सिरात का? देखा जाएगा? क्या देखा जाएगा? आप तसव्वुर करो कि हम पुल सिरात के किनारे खड़े, अल्लाह तसव्वुर करें आप, हम पुल सिरात के किनारे खड़े, अब मेरी बारी आने वाली है और मैं देख रहा हूं कि लोग कट कर गिर रहे हैं, लोग गिर रहे, आंकड़ा उठा पकड़ के गिरा दिया, जहन्नम का अंगारा उठा गिरा दिया, और चीखो पुकार मची हुई है, लोग जहन्नम की गहराई में गिरते चले जा रहे हैं, चीखो पुकार मची हुई है, लोग गिरते ही चले जा रहे हैं जहन्नम के अंदर। अब मुझे मेरे सारे मामला याद आ रहे हैं, अभी मेरी बारी नहीं आई है गुजरने की, अब मुझे याद आ रहा है मैंने क्या किया किया था। मैं कैसे गुजरूंगा पुल सिरात से? मैं कैसे गुजरूंगा पुल सिरात से? मैं अगर कट के गिर गया तो क्या बनेगा? मैं बोलता देखा जाएगा। क्या देखा जाएगा? پہنچے گا، اتنا گہرا گڑا ہے، دیکھا جائے گا، آکڑے پکڑ پکڑ کر گرا رہے ہوں گے، کٹ کٹ کر گر رہا ہوگا، تلوار کی دھار سے زیادہ تیز بال سے زیادہ بارک، جہنم میں بنا ہوا پل صراط، اندھیرے میں ڈوبا ہوا پل صراط، چیخو پکار کی آواز، اور میرے اعمال، میں کہتا ہوں دیکھا جائے گا، میزان عمل میں دیکھا جائے گا، ادھر ادھر بھاگ رہے ہوں گے، نیکی نہیں مل رہے ہوں گے، نہ ماں بیٹے کو نیکی دے گی، نہ بیٹا ماں کو نیکی دے گا، دیکھا جائے گا، چار کاندھوں پر لاد کر قبر میں داب کرا جائیں گے، اکیلے رہ جائیں گے، دیکھا جائے گا، دس آدمی میں دیکھ نہیں سکتے قبر میں کیا دیکھیں گے، دیکھا جائے گا، جہنم کی آگ آنکھوں میں بھر دی جائے گی، توبہ کی بغیر مر گئے، اللہ ناراض ہو اس کے ابھی روٹ گئے، خدا نہ کرتا ایمان برباد ہو گیا، دیکھا جائے گا، کبھی سوچا دیکھا جائے گا، بات کرتا ہے دیکھا جائے گا، کچھ نہیں دیکھا جائے گا، مر جائیں گے، مذاق سمجھا ہوا ہے اپنے جینے کو، مذاق بنایا ہوا ہے جینے کو، ارے مرنے کے لیے جیو، تم تو جینے کے لیے جی رہے ہو، مرنے کے لیے جیو، مت بھولو کہ مرنا ہے، خدا کی قسم مرنا ہے، میرے رب کی عزت کی قسم مرنا ہے، اور کبھی بھی مرنا ہے، سب رہ جائے گا، تم بولتے ہو دیکھا جائے گا، کیا دیکھا جائے گا، ایک کمرے میں چوہا آ جائے تو نہیں دیکھا جاتا، قبر کا عذاب کس سے دیکھا جائے گا، کس سے سہا جائے گا، نہیں بولو ایسی باتیں، کیوں بولتے ہو، کیوں بے باکی کرتے ہو، منع کرتے بے پردگی مت کرو، دیکھا جائے گا، اس طرح کی زندگی مت گزارو جو اللہ اور اس کے رسول کی نافرمانی ہو، کہ تو دیکھا جائے گا، سب مت کرے، اللہ مجھے بھی سچی توبہ کی توفیق عطا کرے، اللہ ہم سب کو سچی توبہ کی توفیق عطا کرے،
اللہ اکبر، کتنا عام جملہ ہے نا کہ دیکھا جائے گا، جو ہوگا کل دیکھیں گے، کتنی مستی ہے یہ، یہ ہم سب کو اپنے اوپر لینا ہے، اگر ہمارا دل نہیں ڈر رہا نا اس قرآن کو پڑھ کے بھی، تو یاد رکھیے کہ پھر ہم قرآن پورا کر کے بھی نہیں ڈریں گے، دعا کرتے ہیں کہ اللہ اپنا خوف بڑھا دے، پھر ایک دفعہ اس دعا کو دہرا لیجیے کہ اللہ اپنی محبت کو میرے لیے سب سے پیاری چیز، اور اپنے خوف کو میرے لیے سب سے خوف دلانے والی چیز بنا دے، کیونکہ جب تک دل میں ڈر نہیں آئے گا بات نہیں بنے گی، جب تک اللہ تعالیٰ سے نہیں ڈریں گے کام صحیح نہیں ہوں گے، یہ تو بس ہم اپنی مستیوں میں بیٹھے ہیں، تو اللہ تجھ سے دعا کرتے ہیں کہ اپنی محبت کو میرے لیے ہر چیز کی محبت سے بڑھا لے، اور مجھ میں اپنا خوف ہر چیز کے خوف سے زیادہ کر دے، دنیا کی ہر طلب پر اپنی ملاقات کا شوق غالب کر دے، اور جب تو دنیا والوں کی آنکھوں کو ان کی دنیا سے ٹھنڈک دے، تو میری آنکھوں کو اپنی عبادت سے ٹھنڈک دے، سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک،
اللہم اجعل حبک احب الاشیاء الی و اجعل خوفک اخوف الاشیاء الی و اقطع عنی حاجات الدنیا بالشوق الی لقاء